नमस्कार, शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको 2570 जन्म जयन्ती आज मनाइरहेछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्तीका रूपमा उहाँको जन्म जयन्ती मनाउने गरिन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म ज्ञान प्राप्ति महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दै आएका छन्। अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो, यस्ता अनेकौं सन्देशका वाहक भगवान गौतम बुद्धको 2570 जन्म जयन्ती शान्तिको कामना गर्दै आज लुम्बिनीमा विशेष समारोहको आयोजना गर्दै मनाइँदैछ। र यस दिन भगवान गौतम बुद्धका उपदेशहरू, उहाँले पुर्याउनु भएको योगदान, उहाँले दिनुभएको बौद्ध दर्शनका सन्दर्भमा विचार विश्लेषणहरू हुने गर्छन्। र विशेष गरी बुद्ध नेपालमा जन्मनु भएको भन्ने सन्दर्भ छ। यो ईसापूर्व 249 अर्थात सम्राट अशोकले स्तम्भमा हिद बुधे जाते उल्लेख गर्नुभएको छ 249 ईसापूर्वमा, र यसको अर्थ हुन्छ यहाँ बुद्धको जन्म भएको हो। यसले पनि नेपालमा बुद्धको जन्म भएको देखाउँछ। आज हामी बुद्ध जयन्ती 2570 बुद्ध जयन्तीको सन्दर्भमा बुद्धका उपदेशहरू र बौद्ध धर्मावलम्बी भनौं यो लुम्बिनी बुद्ध जन्मनु भएको स्थान लुम्बिनीलाई जसरी हामीले पर्यटकीय दृष्टिकोणले एउटा बुद्धका उपदेशहरू विश्वभर फैलाउने दृष्टिकोणले उपयोग गर्न कति सकेका छौं र कति गर्न सकिन्छ भन्ने सन्दर्भसँगै बुद्ध जयन्तीको यो अवसरमा बुद्धका उपदेशहरू आजको सन्दर्भमा कसरी सान्दर्भिक छन् भन्ने सन्दर्भमा कुराकानी गर्छौं। र आज हामी अजित मान तामाङसँग कुराकानी गर्छौं। उहाँ बौद्ध दर्शनका ज्ञाता सँगै बुद्धको जन्मस्थल लुम्बिनी विकास कोषका पूर्व सदस्य समेत हुनुहुन्छ र उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अजित मान तामाङज्यू, स्वागत छ यहाँलाई। स्वागत छ। हजुर, अब आज 2570 बुद्ध जयन्ती, आजको यो सन्दर्भमा भगवान गौतम बुद्धलाई कसरी सम्झनुहुन्छ?
यो आजको सन्दर्भमा हामीले जो वैशाख पूर्णिमाको एउटा पवित्र तिथिको रूपमा, वास्तवमै अहिले संसारमा हामी मानव जातिको बीचमा विभिन्न खालका मानव चिन्तन मनन र दर्शनहरूको कुरा गर्छौँ, र मूलत अहिले यो विश्वमा हामी शान्तिको, अघि नै तपाईँले पनि भनिसक्नु हो, एउटा चाहिँ शान्तिको दर्शनको रूपमा भनौँ, विश्वभरि हामी एउटा मानवले मानवीय रूपमा हामीले चाहिँ एक आपसमा सबैलाई चाहिँ समान रूपमा सबैलाई एउटा चाहिँ सही दृष्टिमा सही मार्गमा र सही कर्मका साथ हामीले यो संसारमा बाँच्नुपर्छ जिउनुपर्छ, यो हामी सबैको चाहिँ साझा थल हो भन्ने एउटा मूल दृष्टिकोणका साथ बौद्ध दर्शन अथवा भगवान शाक्यमुनि यो जुन बुद्ध सिद्धार्थ गौतम जो नेपालको कपिल वस्तुमा जन्मनु, त्यो कपिल वस्तुको जो एउटा राजघराना राजकुमारको रूपमा लुम्बिनीमा रहेको पवित्र वनमा जन्म लिनुभयो र पछि उहाँले विश्वभरका चाहिँ समग्र ज्ञानहरूको चाहिँ उहाँले अध्ययन गर्नुभयो र उहाँ सर्वदा सिद्ध जो उहाँलाई पूर्व जन्म जन्म अघि नै उहाँको चाहिँ पण्डितहरूले जो अनुमान लगाएको जस्तै उहाँ चाहिँ एउटा सर्वज्ञ सर्वदा सिद्ध, सबै यो संसारमा हामी मानव भएर हामीले गर्नुपर्ने कर्महरू कामहरू हाम्रो दायित्व जिम्मेवारी र या संसारका वस्तुस्थितिलाई एउटा जुन आजको युगमा चाहिँ शान्तिमय बनाउनको निमित्त शान्तिमय हुनको निमित्त जो हामीले आवश्यकता ठान्यौँ त्यो कुरा आजभन्दा 2500-2600 वर्ष अगाडि नै सिद्धार्थ गौतम एउटा महामानवको रूपमा उहाँले बताउनु भएको र उहाँकै एउटा तपाईँ हामीले एउटा आदर्श भनौँ दर्शन भनौँ एउटा चाहिँ आजको यो विश्वभरि जता ततै तपाईँको लडाइँ युद्ध एकले अर्कोलाई निषेध गरिरहेको अवस्थामा हामी मानव भएर मानवीय रूपमा बाँच्नुपर्छ भन्ने एउटा मूल सिद्धान्तको जुन प्रतिपादन उहाँले गर्नु हो त्यो जुन मूल मन्त्र शान्तिलाई नै हामी मनमा साध्दै आजको दिनलाई चाहिँ विश्वभरि नै हामी शान्तिको एउटा चाहिँ महापुरुष शान्तिको एउटा चाहिँ बौद्ध दर्शनका जुन ज्ञानको प्रसारको दिवसको रूपमा हामी मनाउँछौँ।
अब भगवान गौतम बुद्धले जति त्यति बेला चाहिँ जुन खालको दर्शन प्रतिपादन गर्नुभयो सिद्धान्त अगाडि सार्नुभयो यहाँले पनि उल्लेख गर्नुभयो त्यो सिद्धान्त उहाँले अगाडि सार्नुभएका सिद्धान्तहरू आजको विश्वमा कति सान्दर्भिक देखिन्छ?
निश्चित रूपमा अहिलेको आजको हामी अहिले तत्कारो जो अहिले मध्य पूर्वमा भएको जुन सामान्य जो लडाई जस्तो लाग्छ हामीलाई त्यसले जो संसारमा परेको प्रभाव यसलाई वास्तवमा यो खालको परिस्थिति चाहिँ नआउनको निम्ति भगवान अब गौतम बुद्ध भनौँ अथवा हामी भगवानको रूपमा उहाँलाई नलिने हो भने एउटा महामानव होइन एउटा आदर्श मानवको रूपमा लिएर उहाँले त्यो बेलामा यस्ता समस्याहरूलाई चाहिँ विश्लेषण गर्नुभएको छ। त्यो चारवटा जो समस्याको रूपमा उहाँले दुःखको रूपमा दुःख सत्य दुःख समुदाय सत्य दुःख निरोध सत्य होइन दुःख निरोध गामिनी प्रतिपदा सत्य भनेर उहाँले चारवटा यस्ता सत्यहरू छन् जो हाम्रो जीवनमा यस्ता चाहिँ हामीलाई अप्ठ्याराहरू दुःखहरू बाधाहरू यस्ता एक आपसमा हामीमा जो एउटा चाहिँ दुश्मनी भाव राग भाव द्वेष भाव पैदा हुने यो चारवटा मूल कारणहरू हो र यो मूल चारवटा प्रत्येक कारणहरूको यो जुन यसको उपाय छ यसको चाहिँ समाधान सम्भव छ भनेर उहाँले जो आर्य अष्टाङ्गिक मार्ग भनेर यस्ता चाहिँ चारवटा दुःखहरू उहाँले आफूले नै स्व अध्ययन उहाँले आफैले पनि त्यो चाहिँ अनुभव गरेर उहाँले एउटा त्यो जुन आर्य अष्टाङ्गिक मार्गको रूपमा आठवटा त्यस्ता चाहिँ बाटोहरू उपायहरू होइन त्यो जुन हामीलाई यो अहिले तपाईँ हामीमा भएको जुन वैरभाव द्वेषभावको चाहिँ अन्त्य गर्नलाई उहाँले आठवटा त्यस्ता चाहिँ बाटोहरू त्यस्ता भिजनहरू यस्ता दृष्टिहरू उहाँले बताउनु भएको छ जसमा हामीले सम्यक दृष्टि भन्न सक्छौँ सही तपाईँको दृष्टि सही दृष्टिकोण सही सोचाइ भनेर उहाँले सम्यक दृष्टि अथवा हामीले राइट भ्यू भन्छौँ। त्यसै गरी सम्यक सङ्कल्प तपाईँले गर्ने हरेक सोचाइहरू चिन्तनहरू मननहरू यो चाहिँ पुरै चाहिँ क्रोध स्वार्थ हिंसाबाट रहित मुक्त भएर प्राणीहरूमाथि एउटा चाहिँ करुणा भाव राख्ने असल काम गर्ने जुन सम्यक सङ्कल्प दोस्रो भयो। तेस्रोमा तपाईँले चाहिँ हेर्नुभयो भने सम्यक वाक राइट स्पिच अथवा तपाईँ हामी जो अहिले बोलिरहेका छौँ रेडियोको माध्यमबाट हाम्रो यो बोली सही यो बोली चाहिँ ठिक ठाउँमा सत्य बाटोमा र तथ्य कुराहरू मात्र हामीले यहाँबाट बोल्ने गऱ्यौँ प्रसारण गऱ्यौँ भने निश्चित रूपमा मान्छेले त्यो कुराको बाट मुक्त पाउँछ भन्ने कुरा हो। चौथोमा सम्यक कर्मान्त हो पाँचौँमा त्यसै गरी सम्यक आदि है सम्यक आदि भने एकदम हाम्रो जुन जीवनको जुन हाम्रो लाइभलीहुड अथवा जीवन पद्धति छ त्यो असाध्यै न्यायपूर्वक असाध्यै तपाईँको यो जुन सबै प्राणीहरूको लागि हित गर्ने त्यस्तो खालको सङ्गीत छ यो जो सम्यक आदिको कुरा त्यसै गरी सम्यक व्यायाम है सम्यक व्यायाम भनेको एउटा चाहिँ राइट इफोर्ट तपाईँ हामीले गर्ने जुन क्षमता शक्ति जो छ त्यो पनि हामीले ठिक ढङ्गले त्यसलाई उपयोग गर्यौँ भने जस्तो अहिले अमेरिका विश्वको एउटा चाहिँ प्राविधिक रूपमा हरेक दृष्टिकोणबाट शक्तिशाली छ तर त्यही चिजलाई यदि हामी लडाइँ झगडाभन्दा भेदभाव र राग द्वेष भन्दा सही दिशामा लाने हो भने यो मानव जातिको कल्याण हुन्छ अझ बढी राम्रो हुन्छ भने सम्यक व्यायामको रूपमा बुद्धले बताउनु भएको छ भने सम्यक स्मृति तपाईँ हाम्रो आफ्नो शरीर भावना मन विचारहरूको अवस्था कस्तो छन् भन्ने कुराको हरेक पल पलको है बौद्ध दर्शनमा तपाईँ यो कुरालाई हेर्ने भने थ्योरी अफ मोमेन्टनेस भन्छ क्षभङ्गुरवादको कुरा छ छेन छेनमा पल पलमा चाहिँ हाम्रो जुन मनमा आइरहने भावनाहरू त्यसलाई चाहिँ हामी ठिक ढङ्गबाट चाहिँ स्मृतिमा राख्यौँ भने अझ राम्रो आठौँमा उहाँले आर्यस्थगित मार्ग मध्येमा सम्यक समाधि भनेर तपाईँ हामी ध्यान त्यसमाथिको लगाव त्यसमाथिको तपाईँ हाम्रो जुन दृष्टिकोण जो एकदम अटुट रूपमा निरन्तर रूपमा हामीले एउटा चाहिँ समाजमा यी कुराहरू हामीले अपनायौँ भने निश्चित रूपमा हामीलाई कुनै पनि त्यस्ता दुःखहरूबाट हामी पीडित हुँदैनौँ, प्रभावित हुँदैनौँ, मुक्त हुनेछौँ भनेर आर्य अष्टाङ्गिक मार्गको यो उपाय र चतुर आर्य सत्य जुन दुःखहरू चाहिँ समस्याहरू चाहिँ हामीलाई चाहिँ हामीले जन्माएका चारवटा छन् भनेर उहाँले बताउनु भएको छ र यो सन्दर्भमा आजको
अब आजको सन्दर्भमा बौद्ध दर्शनलाई उहाँका सिद्धान्तहरूलाई विश्वव्यापी बनाउने हरेक व्यक्ति व्यक्तिमा पुर्याउने नयाँ पुस्तासँग पुर्याउने सन्दर्भमा नेपालको नेपाल सरकारको भूमिका महत्वपूर्ण हुन्छ नै। यो सन्दर्भमा हामीले गर्दै आएका राज्यतर्फबाट सरकारबाट हुँदै आएका प्रयासहरूलाई कसरी हेर्नु भएको छ यहाँले? कति पर्याप्त छ, कति अपर्याप्त छ, गर्नुपर्ने के छ?
एकदम आजको पवित्र दिनमा असाध्यै महत्वपूर्ण चाहिँ जिज्ञासा यहाँले राख्नुभयो। निश्चित रूपमा हाम्रो नेपालको सौभाग्य अहौभाग्य हो सिद्धार्थ गौतम एकजना महामानव हाम्रो यो भूमिमा उहाँले आजभन्दा 2500-2600 वर्ष अगाडि नै उहाँले जन्म लिनु हो र हामीलाई अघि नै हामीले चर्चा गरेका विषयवस्तुहरू दिएर जानुभएको छ। आज हाम्रो लुम्बिनी एउटा चाहिँ महामानवको एउटा महान दर्शनको चाहिँ जन्मथलो हो। त्यो जन्मथलोको अहिलेको अवस्था तपाईँ हामीले हेर्ने हो भने वास्तवमा त्यसले हाम्रो देश मात्र होइन यो एसियालाई नै उज्यालो बनाएर कुनै बेला हामी एसियाको ज्योतिको रूपमा जो उहाँलाई हामी पुज्ने गर्थ्यौँ, वास्तवमा अहिलेको अवस्थामा भगवान बुद्धको जन्मथलोलाई एउटा हामीले म त्यहाँ लुम्बिनी विकास कोषको जो कार्य त्यो बेलाको कार्यकारी प्रमुख अथवा सदस्य सचिवको रूपमा भूमिका रहँदा पनि यहाँ बुद्धिस्ट सर्क्युट अफ नेपाल चाहिँ बुद्धको चाहिँ परिपथ नेपालको बौद्ध परिपथ जो पूर्वका चाहिँ पार्थिवरादेखि लिएर पश्चिमका तपाईँको हाम्रो यो जुन काँक्रे बिहार हामी भन्छौँ यो त्यो काँक्रे बिहारदेखि तिब्बतको कैलाससम्म र सिङ्गो एसियालाई नै यो जुन पूर्व एसियाको एउटा नाभिको रूपमा एउटा केन्द्रको रूपमा लुम्बिनीलाई विकास गर्न सक्छौँ भनेर एउटा कार्ययोजना बनेको थियो र डकुमेन्ट छ नेपाल सरकारको। मेरो अनुरोध छ नेपाल सरकारले त्यो जुन बुद्धिस्ट सर्क्युट अफ नेपाल नेपालको बौद्ध परिपथलाई ठिक ढङ्गले हामीले कार्यान्वयन गर्ने नयाँ उपायहरू हामीले अगाडि बढायौँ भने निश्चित रूपमा यो बौद्ध दर्शन र विश्वको आजको परिवेशमा यो आवश्यक जो शान्तिको निमित्त पनि र नेपालमा एउटा पर्यटकीय माध्यमबाट पर्यटन उद्योगको चाहिँ माध्यमबाट धार्मिक सहिष्णुताको माध्यमबाट र सिङ्गो यो जुन एसियाको एउटा नाभिको रूपमा लुम्बिनीलाई केन्द्रबिन्दु राखेर यो जुन भगवान् बुद्धका जुन बोलीहरू वचनहरू उहाँका आदर्श सिद्धान्तहरू आज श्रीलङ्का बर्मा थाइल्यान्ड लाओस कम्बोडिया हुँदै चाइना जापान कोरिया र एसियाका पनि हाम्रो अफगानिस्तान पाकिस्तान जस्ता ठाउँमा पनि आज पनि पुरातात्विक क्षेत्र ल्याइआएको हुनाले नेपाल सरकारले यो क्षेत्रमा अलिक गम्भीर ढङ्गले जहाँ ध्यान दिने हो र यो क्षेत्रमा संलग्न विज्ञहरूसँगको परामर्श लिएर लुम्बिनीलाई ठिक ढङ्गले अगाडि बढाउने हो भने अब यो विश्व शान्तिको दिनमा यो भगवान् बुद्धको शान्तिको सन्देश मात्र होइन यसले यो नेपाललाई एउटा शान्ति भूमिको रूपमा स्थापित गर्नुको साथै यो हाम्रो सिङ्गो एसिया क्षेत्रलाई नै पूर्वीय दर्शन भनेर हामी जो भन्ने गर्छौँ वास्तवमा भगवान् बुद्धले प्रतिपादन गर्नुभएको यो दर्शन नै हाम्रो पूर्व क्षेत्र यो एसिया क्षेत्रको दर्शन हो। हाम्रो सरकारले यसलाई मनन गर्ने हो र लुम्बिनीमा जो भइरहेको प्राचीन जुन उत्खननहरूदेखि लिएर यो अहिलेको जुन हामीले लुम्बिनीको प्रवर्धनको लागि बौद्ध परिपथ जस्ता केही चाहिँ कार्यहरूलाई अझ अगाडि बढाउने हो भने यसले निश्चित रूपमा नेपाललाई आर्थिक रूपमा सांस्कृतिक रूपमा धार्मिक रूपमा र पुरातात्विक ऐतिहासिक रूपमा एउटा अध्ययनको थलोको साथै पर्यटन जो उद्योगमा पनि एउटा चाहिँ नेपालको निमित्त आर्थिक उपार्जनको लागि रोजगारी सिर्जनाको लागि एउटा महत्त्वपूर्ण आयाम हुनेछ भन्ने मलाई आशा लाग्छ।
अब बुद्ध भन्ने बित्तिकै धर्मसँग जोडिएर हेर्ने गरिन्छ, अब त्यति मात्र होइन बौद्ध दर्शन सिद्धान्त हो। अब विश्वभर हेर्ने हो भने 1,50,00,000,000 भन्दा बढ़ी बौद्ध मार्गीहरू रहेछन्। अब त्यो संख्या हेर्दा नेपालमा आउने संख्या ज्यादै न्यून छ, 1-2% पनि पुग्न पुग्छ होइन। अब यो अवस्थामा अब यहाँ लुम्बिनी विकास कोषको कार्यकारी पदमा रहेर केही समय काम पनि गर्नुभयो सदस्य सचिवका रूपमा होइन। अब लुम्बिनी विकास कोष लुम्बिनीको विकासकै लागि स्थापना गरिएको र अब यसका लागि नै एउटा सरकारले गठन गरेको यो कोष हो। अब यसमा जति काम हुनुपर्ने थियो त्यति हुन सकेन भनेर गुनासो विगतदेखि नै आउने गरेको छ। जसरी अब यो बुद्धको जन्मस्थल लुम्बिनीलाई चाहिँ अझ भनौं न पर्यटकीय हिसाबले आकर्षक गराउनेदेखि लिएर बुद्धका सिद्धान्तहरू दर्शनहरूलाई व्यापक बनाउने सन्दर्भमा कोषका गतिविधिहरू कोषले काम गर्न नसकेको हो कि अब यहाँको अनुभव चाहिँ कस्तो रह्यो?
निश्चित रूपमा लुम्बिनीको जो अहिले संरचना आजभन्दा 40 वर्ष अगाडि 50 वर्ष अगाडि कल्पना गरेको विषय हो। आज तपाईँ हामी एआईको युगमा छौँ र यो धेरै फड्को मारिसकेको छ र लुम्बिनीलाई वास्तवमा अब सरकारले यसलाई रिभ्यू गर्ने भन्छ हामी सामान्य अनुसन्धानको भाषामा अथवा यसलाई पुनर् एकचोटि यसको अध्ययन गर्न आवश्यक छ। र अघि नै मैले चर्चा गरेको जस्तै बुद्धले बताउनु भएको 8 आर्य अष्टाङ्गिक मार्गहरूमध्ये पहिलो मार्ग जो राइट भ्यू भन्छ सम्यक दृष्टि त्यो ढङ्गबाट वास्तवमा लुम्बिनी विकास कोषलाई विगत 40 वर्षदेखि अहिलेसम्म सञ्चालनको निमित्त त्यो सही ठाउँमा सही मान्छे सही दृष्टिकोण भएको भन्दा पनि जस्तो हामी त्यहाँ चाहिँ एउटा राजनीतिक रूपमा जान्छौँ र राजनीतिक ढङ्गले चाहिँ हामी काम गर्छौँ त्यो कुराहरूलाई वास्तवमा अहिले जो लुम्बिनी विकास कोष ऐन छ त्यो ऐनलाई थोरै अहिलेको यो चाहिँ 2/3 बहुमतको सरकार नजिकैको सरकारले त्यो ऐनलाई सच्याउने र त्यो ऐनलाई अलिकति थोरै सुधारेर अब लुम्बिनीलाई अगाडि बढाउने हो भने वास्तवमा लुम्बिनीमा एउटा बौद्धसँग जोडिएको बौद्ध दर्शनसँग जोडिएको शान्तिसँग जोडिएको हुनाले त्यहाँ पठाउने व्यक्तिहरू त्यहाँ जाने व्यक्तिहरू अध्ययन मननको दृष्टिकोणबाट दैनिक जीवनको जुन अनुभव र व्यवहारको दृष्टिकोणबाट त्यहाँ चाहिँ एउटा राइट भ्यू सम्यक दृष्टि सम्यक सङ्कल्प भएका व्यक्तिहरू त्यहाँ जान पायो भने निश्चित रूपमा यसले चाहिँ ठिक बाटो लिनेछ। अन्यथा जस्तो अहिले के भइरहेको छ भने तपाईँको यो मिडियाबाट हाम्रो सरकारी सञ्चार माध्यमबाट मैले भन्न मिल्ने नमिल्ने म पनि पहिले त्यहाँ बसिस आइसकेको मान्छे त्यहाँ गएर आइसकेपछि फेरि यसले चाहिँ पहिला गरेन मैले के ठुल्ठुलो कुरा गरेँ भन्ने होला नि। तर म के भन्छु भन्दा त्यहाँ चाहिँ बौद्ध दर्शन र बौद्ध आयाम बुझेका व्यक्तिहरूलाई लुम्बिनी विकास कोषमा यहाँका कार्यकारी समितिमा पठाउने गऱ्यौँ भने निश्चित रूपमा यसले एउटा बाटो लिनेछ। अर्को लुम्बिनीको एउटा पीडादायी कुरो के छ भने त्यहाँ लुम्बिनीभित्र काम गर्ने जो हामी आम कर्मचारीहरूकै बिचमा जानुभयो भने अघि तपाईँले भन्नुभएको जस्तो 1 अर्ब चान्चुनमा 1% त के हो हामी 11 लाख 15 लाख भनेको 1 करोड भयो भने 15 लाख 15% भयो। अरबमा त हामी 15 लाख टुरिस्ट त्यहाँ ल्याउने ठाउँ आज 15 लाख पनि छैन भने जस्तै त्यहाँको जुन कारिन्दा कर्मचारीहरू त्यहाँ चाहिँ बौद्ध जीवन बौद्ध दर्शन बौद्ध सम्बन्धी ज्ञान भएका उनले त्यो बौद्ध धर्म नै अपनाउनुपर्छ भन्ने छैन तर बौद्ध दर्शन र बौद्ध जुन आदर्शको बारेमा केही कुरा जानकारी हुने व्यक्तिहरू पुग्यो भने राम्रो हुन्छ। निश्चित रूपमा कर्मचारीको रूपमा हेर्नु भने अहिले तपाईँ हामीले 1% कुरा छोडौँ 1-2 पनि पाउनु मुस्किल हुन्छ त्यहाँ काम गर्ने बौद्ध दर्शनको बौद्ध अध्ययन गरेकाहरू होइन। त्यो कारणले गर्दा पदाधिकारीहरूमा त्यस्तै परिस्थिति छ। यदि त्यहाँ चाहिँ हामी जसरी अहिले पशुपतिनाथको हामी पशुपति विकास कोषको चाहिँ परिकल्पना गर्छौँ त्यसै गरी लुम्बिनी विकास कोषमा पनि बौद्ध क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई पठाउने हो भने अहिलेको भन्दा बढी राम्रो हुन्छ भन्ने मलाई चाहिँ आशा लागेको छ।
अब बौद्ध शिक्षा बौद्ध दर्शन बुद्धका उपदेशहरूलाई चाहिँ नयाँ पुस्तासँग जोड्न त्यो चाहिँ स्वदेशकै होस् अथवा विश्वभरका नयाँ पुस्ताहरूसँग जोड्न भएका प्रयास हेर्दा कसरी हेर्नु चाहिँ यहाँ अब जस्तो अब स्वदेशकै कुरा गर्ने हो भने पाठ्यक्रममा त उल्लेख गरिएको छ तर सतही रूपमा विषयहरू उल्लेख गरिएको छ तर यसलाई चाहिँ अलिकति पाठ्यक्रममै यी विषयहरू उहाँका दर्शनहरू बुद्धका दर्शनहरू उपदेशहरूलाई चाहिँ अलिकति गहन ढंगले पाठ्यक्रममा अलिक धेरै विषयहरू समावेश गर्न पनि सकिने अवस्था हुने अवस्था हुन्थ्यो होला तर सतही रूपमा मात्र हामीले सरेर हेर्दा बुद्धका केही जानकारीहरू मात्र समावेश गरिएको पाइएको छ। अब यो पाठ्यक्रममा बौद्ध शिक्षालाई चाहिँ व्यापक बनाउने सन्दर्भमा यहाँका सुझावहरू के छन्?
एकदम उपयुक्त चाहिँ यहाँले जिज्ञासा राख्नु हो। वास्तवमा अहिले पाठ्यक्रममा के भइरहेको छ भने अब भगवान बुद्ध एउटा चाहिँ बुद्ध आदर्श पुरुष नेपालमा महापुरुष नेपालमा जन्मनु भएको छ भने उहाँको जीवनी उहाँको बारेमा थोरै एउटा लुम्बिनीको बारेमा झल्काइदियो ल पाठ्यक्रममा हामीले यो समावेश गरेका छौँ भनिदिए। तर त्यो लुम्बिनीसँग जोडिएका जुन पर्यटकीय आयामको कुरा नेपालमा पर्यटन उद्योगको कुरा यसको चाहिँ विश्वव्यापीकरण गर्ने एउटा आधारको रूपमा होइन त्यो रूपमा चाहिँ यो पर्यटन क्षेत्रको अध्ययनमा होस् सांस्कृतिक अध्ययनमा होस् अथवा आर्थिक इकोनोमिक जुन क्षेत्रमा अर्थतन्त्रको अध्ययनमा पनि उपायको रूपमा यो चाहिँ त्यो पाठ्यक्रममा यो समावेश हुनुपर्छ जस्तो लाग्छ नम्बर एक। नम्बर दुई हाम्रो इतिहासको कुरा गर्छौँ तपाईँ हामी यहाँ अहिले तपाईँ हामीले बोलिरहेको यो भाषाकै कुरा गर्छौँ अघिल्लो सुरुमा हजुरले भनिसक्नु भएको छ हित जाति होइन भनेर जुन गाए के लुम्बिनी गाने जुन बुद्ध लुम्बिनी गाउँमा बुद्ध जन्मेको प्राचीन त्यो ब्राह्मी लिपिमा लेखेको पाली भाषाको यसको लिपिको दृष्टिकोणबाट भाषाको दृष्टिकोणबाट जुन भाषा विज्ञानका अध्येताहरू त्यसको भाषा विज्ञानका जुन युनिभर्सिटीका पाठ्यक्रमहरूमा यो विषय चाहिँ यो जुन यहाँ ब्राह्मी लिपिका पुराना लिपिहरूमध्ये उत्पत्ति भएका लिपि नेपालमा लुम्बिनीको अशोक स्तम्भ त्यसै गरी निगलेहवाको अशोक स्तम्भमा पनि यहाँ चाहिँ स्क्राइब अथवा लेखिएको छ कुदिएको छ भन्ने कुरा इतिहासका संस्कृतिका त्यो जुन पाठ्यक्रमहरूमा यो हामीले राख्न सक्यौँ भने भाषा विज्ञानका पाठ्यक्रममा राख्न सक्यौँ भने पुरातात्विक अध्ययन र अहिले हाम्रो इतिहासलाई मौखिक रूपमा लो नेपालमा अहिले हाम्रो इतिहास छैन भन्ने जुन गरिन्छ कैयौँ आदिवासी जनजातिहरू भाषा त छ त भाषा छ भने लिङ्ग्विस्टिक आर्कियोलोजी भन्छौँ भाषिक पुरातत्वको दृष्टिकोणबाट पनि यसरी अध्ययन गर्न सक्ने आधारहरू लुम्बिनीका जो र बुद्धका जो यस्ता विषय वस्तुहरूलाई हामीले समावेश गरेर पाठ्यक्रममा गर्न सक्यौँ भने हाम्रो पाठ्यक्रमहरूले निश्चित रूपमा हाम्रा जनशक्तिले प्लस टू गर्ने बित्तिकै अथवा ब्याचलर गर्ने बित्तिकै विदेशतिर ताकिरहनु पर्दैन यसले यही नै हामी एउटा जनशक्तिको रूपमा तयार हुन्छौँ भने मलाई
हुन्छ। त अजितमान तामाङज्यू आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा बौद्ध दर्शन बुद्धको जन्म र बुद्ध दर्शनलाई चाहिँ विश्वव्यापी बनाउन भइरहेका प्रयासहरूका सन्दर्भमा कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धन्यवाद।
यहाँहरू रेडियो नेपालको सम्पूर्ण परिवारलाई पनि धन्यवाद।
हस् हामी 2570 बुद्ध जयन्तीका अवसरमा आज अन्तरसंवाद केन्द्रित भयौं। हामी कुराकानी गर्दैथ्यौं लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव अजितमान तामाङसँग। यो सँगै आजको अन्तरसंवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।